नेपाल सरकार वैदेशिक रोजगार बोर्डको सचिवालय र रेडियो नेपालको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम वैदेशिक रोजगारी।
नमस्कार, कार्यक्रम वैदेशिक रोजगारीमा तपाईलाई हार्दिक स्वागत छ। यो कार्यक्रम रेडियो नेपालबाट हरेक बिहिबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुने गर्छ। आर्थिक सहायताका लागि स्थानीय तहबाटै अनलाइन निवेदन दिने प्रक्रियाको प्रभावकारिताका सम्बन्धमा बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठसँगको कुराकानी, व्यक्तिगत श्रम स्वीकृतिको लागि लाग्ने खर्च कति, छोटो जानकारी र विदेशमा बस्दा तनाव व्यवस्थापन कसरी गर्ने, एक सामग्रीका साथ खबर र सन्देशहरू पनि आज कार्यक्रममा समेट्दैछौ। सुनेर साथ दिनुहोला।
सबैजना सम्पूर्ण रोजगारीकै धुनमा सिपकै सम्मान सबैतिर स्वदेश र विदेशमा सिप सिकौ बेलामा नै अनि खोजौ कामा इज्जत हुन्छ समाजमा कमाइन्छ दामा सिप हुनेलाई यतै राम्रो जाने विदेश किन जानै पारे दक्ष बनौ लागौ तालिम लिन सिकौ सिप भनेको मान सिप हुनेलाई सबैको सम्मान।
वैदेशिक रोजगार बोर्ड।
सुरुमा श्रम रोजगार विशेष केही खबरहरू।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ सहित प्रतिनिधि मण्डलको 5 दिने मलेसिया भ्रमणले मलेसियाको रोजगारीका विषयमा महत्वपूर्ण छलफल तथा निर्णय गरेको छ। श्रम मन्त्रीको नेतृत्वमा रहेको टोलीमा मन्त्रालयका सचिव एक नारायण अरियाल, सहसचिव राजीव पोखरेल र उपसचिव डाक्टर थानेश्वर भूषाल सम्मिलित हुनुहुन्थ्यो। टोलीले मलेसियाका मानव संसाधन मन्त्री दातुक सेरी एम सराभनन, गृहमन्त्री हमजाह बिन जैनुद्दीन र त्यहाँको सामाजिक सुरक्षा संगठनका महासचिवसँग द्विपक्षीय बैठक गरेको छ। बैठकमा मानव संसाधन मन्त्रीसँग मलेसियामा रहेका नेपाली श्रमिकका समग्र विषय तथा गृहमन्त्री जैनुद्दीनसँग मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डको तलब बढ़ाउने लगायतका विषयमा छलफल तथा निर्णय भएको श्रम मन्त्रालयले जनाएको छ। मलेसियाका मानव संसाधन मन्त्रीसँगको उच्चस्तरीय बैठकमा नेपाल र मलेसिया बीच सन् 2018 हस्ताक्षर भई हाल कार्यान्वयनमा रहेको द्विपक्षीय समझदारी पत्रलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सहमति भएको छ। यस्तै मलेसियामा रोजगारी गरिरहेका नेपाली नागरिकलाई 24 घण्टा प्रभावकारी हुने बीमा सुविधाको व्यवस्था गर्ने, नेपाली श्रमिकहरूलाई आफ्ना अधिकार र आफूले पालना गर्नुपर्ने शर्तहरूको विषयमा मलेसिया प्रवेश गर्नु अघि नै सचेतनामूलक तालिम प्रदान गर्ने कुरामा पनि छलफल भएको छ। नेपाल मलेसिया श्रम समझदारी पत्र अनुसार नेपालले आयोजना गर्नुपर्ने द्विपक्षीय संयुक्त कार्य समितिको बैठक आगामी जून महिनाभित्र गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ। अब युरोपेली देश सर्बियामा पनि वैदेशिक रोजगारीका लागि जान पाइने भएको छ। नेपाल सरकारले गएको वैशाख 12 गते राजपत्रमा सूचना प्रकाशित गर्दै नेपाली कामदार पठाउन म्यान पावरहरूलाई अनुमति दिएको हो। अहिलेसम्म व्यक्तिगत रूपमा मात्र सर्बियाको रोजगारीमा श्रमिकहरू जाने गरेका थिए।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको 1 वर्षभित्र कुनै कारणले मृत्यु, अंगभंग वा गम्भीर बिरामी भएमा घटना भएको मितिले 1 वर्षभित्र आर्थिक सहायता वा क्षतिपूर्तिका लागि वैदेशिक रोजगार बोर्ड सचिवालयमा निवेदन दिन पाउने व्यवस्था छ। यो व्यवस्थासँगै सचिवालयले दिने सेवालाई सजिलो बनाउन अनलाइन सफ्टवेयर प्रणाली फरेन इम्प्लोयमेन्ट वेलफेयर इन्फर्मेशन म्यानेजमेन्ट सिस्टम FEWIMS विकास भएको छ। आफ्नै स्थानीय तहमा अनलाइनबाटै निवेदन दिएर आर्थिक सहायता लिनेको संख्या बढ़ेको बोर्ड सचिवालयले जनाएको छ। चालू आर्थिक वर्षको 10 महिनामा मृत्यु भएका श्रमिकको हकवालाको खातामा मात्रै करिब 64 करोड़ रकम पठाएको बोर्ड सचिवालयले जनाएको छ। हाल अनलाइन सिस्टम निकै प्रभावकारी भएको बताउनुहुँदै सचिवालयका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ भन्नुहुन्छ,
वैदेशिक रोजगारीमा संलग्न हाम्रा नेपाली श्रमिक दाजुभाइ दिदीबहिनी र उनीहरूको परिवारलाई खास गरिकन प्रविधिको प्रयोग गरेर सेवाहरू प्रवाह गर्ने काम एकदमै प्रभावकारी ढंगले अगाडि बढ़िरहेको छ। वैदेशिक रोजगारको क्रममा विविध खाली समस्याबाट पीड़ित भएका दाजुभाइ दिदीबहिनीहरूलाई ती सेवा लिन काठमाडौँसम्म आइरहनु पर्ने, त्यसले थप झन्झट थप समस्या सिर्जना गर्ने, त्यो खालको समस्याको अन्त्य भएको छ यो प्रविधिको प्रयोग गर्दाखेरि। वैदेशिक रोजगारीको क्रममा श्रम स्वीकृति लिने बेलामा भनौँ न 1500 रुपियाँ जुन कल्याणकारी कोषमा जमा गर्नुपर्छ, पहिला रकम जमा गर्नलाई 1500 रुपियाँको त्यो स्लिप भरेर ब्याङ्कमा लाइन बसेर जमा गरेपछि अनि श्रम स्वीकृति प्रक्रिया अगाडि बढ्थ्यो। तर अहिले त्यो छैन, अहिले जस्तो ई सेवा खल्ती आदि इत्यादि यो जुन भुक्तानी सेवा प्रदायक संस्था मार्फत जसरी धारा बिजुलीको पैसा तिरिन्छ त्यसरी सिधै चाहिँ आफ्नो पासपोर्ट नम्बर राखेर यी भुक्तानी सेवा प्रदायक संस्था मार्फत कल्याणकारी कोषमा रकम जमा गर्न सकिन्छ जहाँ सुकै भए पनि। जस्तो मृत्यु हुँदा बोर्डबाट प्रदान गर्ने आर्थिक सहायताको कुरा होस् वा वैदेशिक रोजगारी क्रममा दुर्घटना परेर अंगभंग भएर त्यो बापत चाहिँ क्षतिपूर्ति दिने कुरा होस् बोर्डबाट वा अब अलपत्र परेको छ विदेशमा उहाँहरूले नेपाल झिकाइदिने कुरा होस्, सबै अलपत्र परेको नेपाल ल्याउनु पर्यो अथवा चाहिँ अब एयरपोर्टदेखि चाहिँ सिधा उहाँहरू घरसम्म पुर्याइदिने ढुवानी सेवा होस् वा शैक्षिक छात्रवृत्ति सुविधा होस्, यी यावत बोर्डबाट प्रदान गरिने सेवाहरूका लागि सेवाग्राहीहरू अब काठमाडौँसम्म आउन हाम्रो सचिवालयसम्म आउनु परेन। अब मृत्यु र अंगभंग हुँदा बोर्डबाट प्रदान गरिने आर्थिक सहायता स्थानीय सरकारको स्थानीय तहको सिफारिशका आधारमा जसलाई किटान गरिएका छ ती किटान गरिएका व्यक्तिको ब्याङ्कसम्म सिधै चाहिँ हामीले पैसा पठाउने गरेका छौँ। तपाईँले हेर्नुभयो होला अहिले 2-3 महिना यता चाहिँ हेर्नुभयो भने हामी कहाँ सेवाग्राहीको संख्या पहिला भए कति उल्लेखनीय संख्यामा हरेक दिन देखिन्थ्यो होइन, अहिले एकजना पनि सेवाग्राही तपाईँले देख्नुहुन्न। सबै अनलाइन सिस्टम मार्फत हामीले सञ्चालन गरेका छौँ। चालु आर्थिक वर्षको 10 महिनाको क्यालकुलेसन गर्ने हो भने करिब करिब हामीले मृत्यु भएको नेपाली श्रमिकको नजिकको हकदारलाई मात्रै हामीले ब्याङ्क खातामा सिधै यहाँबाट ब्याङ्क खातामा चाहिँ करिब करिब 56 करोड पैसा पठाइसकेका छौँ। छात्रवृत्तिको रकम पनि अब त्यसरी नै पठाउँदैछौँ। सरल र सहज ढंगबाट अनलाइन प्रविधिको प्रयोग गरेर प्रदान भइरहेको कुराहरू भए त्यति मात्र होइन, सातै प्रदेशमा जुन हामीले सिप तालिम सञ्चालन गरिरहेका छौँ विभिन्न 18 वटा विषयमा, त्यो सिप तालिम लिइसकेका दाजुभाइ दिदीबहिनीहरूको हामीले अब चाहिँ विवरण पालिकागत हिसाबले हेर्न मिल्ने गरेर हामीले चाहिँ वेबसाइट डिजाइन गरेका छौँ, अब त्यहाँ राख्दैछौँ हामीले, ताकि सिप तालिम प्राप्त व्यक्ति महिला पुरुष कुन पालिकामा कति छ भन्ने कुरा त्यो हेरेपछि थाहा होस्। माग र आपूर्ति बीच चाहिँ नै अब एउटा मिलन गराउने त्यो खालको प्लेटफर्म चाहिँ हामीले बनाउँदैछौँ। आन्तरिक श्रम बजारमा प्रवेश गर्ने सिपयुक्त जनशक्ति होस् वा चाहिँ वैदेशिक रोजगारबाट फर्केका जनशक्ति जसको सिप यहाँ उद्योग कल कारखाना चाहिएको छ उहाँहरू दुवै बीच चाहिँ नै मिलन गराउने प्लेटफर्म हामी बन्दैछौँ। एक खालको यो पुनरेकीकरणसँग सम्बन्धित विषय पनि भयो।
सचिवालयले दिने सेवा लिने सेवाग्राहीलाई अनलाइन प्रणालीको प्रक्रिया झन्झटिलो त छैन भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ,
वास्तवमा अब तपाईँ हाम्रो लागि चाहिँ अलिकति झन्झटिलो नहोला, सबैलाई यो चाहिँ अब पछिल्लो प्रविधिमा जानकार हुन्छ सजिलै प्रयोग गर्न सक्नुहुन्छ भन्ने पक्षमा हामी छैनौँ। उहाँहरूलाई निश्चय पनि त्यो प्रविधि प्रयोग गर्न गाह्रो हुन सक्छ, त्यही भएकोले पनि हामीले स्थानीय तहलाई जिम्मेवार बनाउँदैछौँ कि हामीले अब स्थानीय तह उहाँहरूलाई समस्या भयो भने हाम्रा उहाँहरूको स्थानीय तहमा उहाँले सहयोग गर्ने 2-3 वटा चाहिँ सहयोगी संस्थाहरू त्यहाँ छन्। एउटा त स्थानीय तह आफै भयो, हाम्रा रोजगार संयोजक साथीहरू हुनुहुन्छ उहाँहरूले एकदमै सहयोग गर्नुहुन्छ। उहाँहरूलाई अब त्यो हाम्रो सेवा चाहिने अवस्थामा उहाँहरूसँग सम्पर्क गर्नुभयो भने त्यो सहयोग उहाँहरूले पाउनुहुन्छ। दोस्रोमा हाम्रो अब जुन जुन जिल्लामा जुन जुन पालिकामा चाहिँ अब मन्त्रालय वा हाम्रो एमआरसी भन्छन् आप्रवासन स्रोत केन्द्र जहाँ जहाँ सञ्चालन भएको छ उहाँहरूले त्यहाँ सम्पर्क गर्नुभयो भने पनि आप्रवासन स्रोत केन्द्रका साथीहरूले उहाँहरूले आवश्यक परेको सेवा तत्कालै उपलब्ध चाहिँ गराउनुहुन्छ, उहाँहरूले त्यो सहयोग चाहिँ उहाँहरूले दिन सक्नुहुन्छ होइन। फेरि हाम्रो यति सरल ढङ्गले प्रविधि बनाएको छ कि यति चाहिँ अब जटिल छैन त्यो प्रयोग गर्ने सन्दर्भमा, सजिलै उहाँले प्रयोग गर्न सक्नुहुन्छ। मोबाइलमा फेसबुक भनौँ न, अहिले धेरै चलेको फेसबुक चाहिँ चलाउन सक्ने खालको हुनुहुन्छ भने उहाँले हाम्रो यो सेवाको लागि यो प्रविधि सजिलै चलाउन सक्नुहुन्छ। त्यसरी एकदम सरल ढङ्गले बनाएका छौँ हामीले, तर पनि हामी सजग छौँ। हामीले अब स्थानीय तहमा रहेका हाम्रा ती साथीहरूसँग उहाँहरूलाई चाहिँ अब एउटा ओरिएन्टेसन टाइपको गरेर जनप्रभावकारी ढङ्गले सेवा प्रभाव गर्ने गरी काम चाहिँ अगाडि बढाइसकेका छ।
अनलाइन प्रविधिको प्रयोग गरी निवेदन दिँदा के कुरामा ध्यान दिनुपर्छ त? पुनः कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ।
निवेदन दिने क्रममा जुन कागजातहरू प्रमाणित प्रतिलिपिहरू पेश गर्नुहुन्छ ती प्रतिलिपिका आधारमा र स्थानीय तहबाट किटानी सिफारिस गरेको आधारमा ब्याङ्क सम्बन्धित नियोग र ब्याङ्कसँग समेत चाहिँ सहकार्य गरेर व्यक्ति किटान गरेपछि उहाँको ब्याङ्क खातामा पैसा पठाउने गर्छ। पैसा गएपछि ब्याङ्कले ल तपाईँको यो खातामा यदि पैसा आयो है बोर्डबाट भनेर जानकारी गराउनुहुन्छ। अब त्यो उहाँहरूको ब्याङ्कमा खातामा पैसा गइसकेपछि कसै कसैले अब झुक्क्याएर ल म तिम्रो अब खाता खोल्नुपर्ने पनि हुनसक्छ, कसैको नयाँ खाता खोल्नुपर्ने हुनसक्ला, अथवा उहाँले निवेदन दिने क्रममै खाता खोलेर अब चाहिँ भनौँ न अब एउटा उदाहरणको लागि कतै कतै शून्य पनि छ तपाईँको चाहिँ खाता खोल्दाखेरि खाता नम्बर सबै खोलिदियो अनि एटिएम पनि बनाइदिएको छ। एटिएम बनाउँदाखेरि एटिएमको कोड चाहिँ त्यो सहयोग गर्ने व्यक्तिले कोड पत्ता लगायो भनेपछि त्यो अब त्यसपछि पैसा गयो, उसले त्यो एटिएमको प्रयोग गरेर त्यही कोड युज गरेर पैसा निकालेका घटनाहरू पनि हामीले सुन्यौं। त्यही भएर हामीले यो कुरामा तपाईँ सजग हुनुहोस् है भनेर सचेतना कार्यक्रमहरू पनि सञ्चालन गर्दैछौ। अब तपाईँहरूको चाहिँ कार्यक्रम यो सञ्चार गर्ने साथीहरूको सहयोग भयो भने त्यो सचेतना छिटै चाहिँ व्यापकता पाउला। तर मुख्य कुरो के हो भने हामीले प्रदान गर्ने सेवा सरल सहज ढङ्गबाट सेवाग्राहीसम्म चाहिँ पुगेको सुनिश्चितता हामीले गरेका छौँ। एक डेढ वर्षको दौरानमा हामीले एउटा परीक्षण काल जस्तो गरेर हाम्रो यो सिस्टम कतिको चाहिँ रिलायबल छ, कतिको यसले चाहिँ राम्रोसँग काम गरेको छ, साँच्चैकै त्यो टार्गेटेड भनौँ न त्यो हाम्रो चाहिँ सेवाग्राहीको उसमा पुग्न सकेको छ कि छैन, एकदमै मिहिन ढङ्गबाट हामीले यो चाहिँ परीक्षण गरेर अब हामी ढुक्क भएपछि अब यसमा कुनै समस्या छैन भनेर ढुक्क भइसकेपछि हामीले यो सुरु गरे हौँ। त्यो कारणले गर्दाखेरि अब हामी चाहिँ ढुक्क छौँ। अब सेवा प्राप्त गर्ने व्यक्ति भने अब पैसाको कारोबार भएपछि अलिकति सजग हुनु नै पर्छ। त्यो सजग हुने हो भने मलाई लाग्छ पहिला जति पनि विकृतिहरू देखिएका थिए त्यो विकृतिहरूको अन्त्य चाहिँ हुन्छ। बोर्डले प्रदान गर्ने सेवाको हकमा पनि नजिकको हकदार जो किटान भएको छ त्यो व्यक्ति एउटै हो भने चाहिँ त्यही च्यानल त्यही चाहिँ हाम्रै अनलाइन प्रविधि प्रयोग गरेर निवेदन पनि दिन सक्नुहुन्छ। उहाँले बिमा संस्थाहरूले पनि त्यही खातामा हामीले पठाएकै ब्याङ्क खातामा बिमा रकम पनि सिधै पठाउन सक्ने गरेर फेरि त्यो खालको चाहिँ व्यवस्था पनि हामीले गरेका छौँ।
आर्थिक सहायताका लागि कहिलेसम्म निवेदन दिन मिल्छ भन्ने जिज्ञासामा स्पष्ट पार्दै उहाँ भन्नुहुन्छ,
करार अवधि भित्र वा करार अवधि नागेको एक वर्षभित्र, दुई वर्षको करार अवधि छ भने तीन वर्षभित्र भनौँ न, त्यो करार अवधि नागेको एक वर्षभित्रमा अब विदामा घर आएको हुनसक्छ, त्यही भएर स्वदेश अथवा ऊ विदेशमा गएको जुन देशमा गएको छ ती जुनसुकै कारणले मृत्यु वा अङ्गभङ्ग भएमा त्यसरी मृत्यु वा अङ्गभङ्ग भएको मितिले एक वर्षभित्रमा सचिवालयमा निवेदन दिइसक्नुपर्छ। त्यसरी निवेदन दिएको अवस्थामा नियमअनुसार उहाँले बोर्डबाट पाउने रकम आर्थिक सहायता पाउनुहुन्छ। र मृत्युको केसमा यदि अब भनौँ न अब म्याद नाग्यो पनि हामी चाहिँ निवेदन लिन्छौँ र नजिकको हकदारलाई अब यो चाहिँ अब आर्थिक सहायता त होइन सामान्य अब यो चाहिँ भनौँ न 25,000 चाहिँ नजिक हकदारलाई हामीले उपलब्ध गराइरहेका छौँ, यो चाहिँ अब एउटा आर्थिक सहायता त नभनौँ तर यो चाहिँ एक खालको भनौँ न उहाँहरूको क्रिया खर्च टाइपको 25,000 उपलब्ध चाहिँ गराइरहेका छौँ। त्यही भएर मृत्यु भएको मिति वा अङ्गभङ्ग भएको मिति बिरामी भएको मितिबाट एक वर्षभित्रमा चाहिँ सचिवालयसम्म चाहिँ आइपुग्ने गरेर निवेदन चाहिँ दिनु पर्यो। तर स्थानीय तहबाट निवेदन दिने हो भने स्थानीय तहमा निवेदन दिएपछि जुन मितिमा उहाँहरू निवेदन दिनुहुन्छ त्यो दर्ता भइसकेपछि चाहिँ म्याद जाँदैन, फेरि त्यो भनौँ न तीन वर्षभित्र छ, सचिवालयमा आएर निवेदन दिनु परेन, स्थानीय तहमा निवेदन दिएर त्यहाँ निवेदन दर्ता भएको छ भने त्यो निवेदन चाहिँ म्याद त्यस्तो खालको निवेदनको चाहिँ म्याद गुज्रिँदैन। अब सचिवालयमा अलिक ढिलाइ आयो भने म्याद गुज्रिँदैन र हामीले नियमअनुसार दिनुपर्ने सुविधा आर्थिक सहायता दिन्छौँ।
अब चाहिँ व्यक्तिगत श्रम स्वीकृतिको लागि लाग्ने खर्च कति हो त जानकारी सुन्नुहोस् है। म्यादी जीवन बीमा गर्दा 18 देखि 35 वर्ष उमेर भए 2.5 वर्षको प्रिमियम एकमुष्ट 3,708 रूपियाँ लाग्छ भने 36 वर्षदेखि 50 वर्षको हकमा 4,931 रूपियाँ लाग्छ। तर व्यक्तिको उमेर 51 देखि 64 वर्ष भए म्यादी जीवन बीमा गर्दा 9,463 खर्च लाग्छ। त्यसपछि वैदेशिक रोजगार कल्याणकारी कोषमा ₹1500 जम्मा गर्नुपर्ने हुन्छ। श्रम स्वीकृति अनलाइनबाट हुने हुँदा अनलाइन फारम भर्न सहजीकरण गर्दा बढ़ीमा 300 सम्म सेवा शुल्क लिन सक्छन्। ख्याल गर्नुपर्ने कुरा के पनि छ भने बीमा रकम दावी गर्नु परेमा कागजात आवश्यक पर्ने हुँदा म्यादी जीवन बीमा गरेको कागजात सुरक्षित राख्नुहोला। विदेशमा बस्दा तनाव व्यवस्थापन कसरी गर्ने अबलाई एकछिन जानकारीमूलक सामग्री सुनौ।
तपाईँ नयाँ देश र नयाँ परिवेशमा जाँदा सुरु सुरुमा केही अप्ठ्यारो महसुस हुन सक्छ। विदेशमा रहँदा घर परिवार तथा साथीभाइबाट टाढा बस्नु पर्दाको न्यास्रो, फरक हावा पानी तथा वातावरण, आफूले गर्नुपर्ने नयाँ काम तथा परिवेश, माथिल्लो तहका व्यक्तिले अराएका कामको अस्पष्ट बुझाई र विकासका भिन्नै पूर्वाधार र प्रविधि बारे हुने कम जानकारीले असहज भई तनाव उत्पन्न हुन सक्छन्। तपाईले यस्ता तनाव समयमै पहिचान तथा व्यवस्थापन गर्न सक्नु भएन भने आफूले गरिरहेको काममा ध्यान दिन र राम्रोसँग काम गर्न सक्नुहुन्न। रोजगारदाता तथा सुपरभाइजरसँग सम्बन्ध बिग्रन सक्छ। आमदानीमा कमी हुन सक्छ। साथीभाइसँग टाढा हुने सम्भावना बढ़ी हुन सक्छ। तनाव बढ्दै जाँदा मनोरोगको विकास हुँदै आत्महत्याको अवस्थासम्म पनि आउन सक्छ। यी उपाय अपनाउनु भयो भने तपाईले तनाव केही हदसम्म व्यवस्थापन गर्न सक्नुहुन्छ। घर परिवारका सदस्यसँग नियमित सम्पर्क गर्ने, साथीभाइसँग घुमफिर तथा भेटघाट गर्ने, मनपर्ने गीत संगीत सुन्ने, फिल्म हेर्ने, योग ध्यान गर्ने, पर्याप्त आराम गर्ने, धूम्रपान र मध्यपानले तनाव कम गर्छ भन्ने गलत बुझाइ त्यागी सेवन नगर्ने, कामका कारणले तनाव उत्पन्न भएको भए काम शुरू गर्नु अघि नै मानसिक रूपमा आफूलाई तयार पार्ने, पूर्ण रूपमा काम सिकेपछि मात्र काम शुरू गर्ने, काम गर्दै जाँदा समस्या भए आफ्ना समस्या बारे आफ्नो रोजगारदाता, सुपरभाइजर र साथीभाइलाई बताउने, यी उपाय अपनाउँदा पनि तनाव व्यवस्थापन गर्न नसकिएमा यथाशक्य चाँडो डाक्टर कहाँ सम्पर्क राख्नुहोस्। डाक्टरलाई आफ्नो स्वास्थ्य समस्या बारे खुलेर भन्ने अनि डाक्टरले औषधि खाने सल्लाह दिए भने नियमित खाने गर्नुपर्छ। सकारात्मक सोचको विकास गर्नुहोस्। चिन्ताले कुनै पनि समस्याको समाधान गर्दैन, तसर्थ तनावको कारण पत्ता लगाई सुल्झाउन तर्फ लाग्नुहोस्। आफ्नो ख्याल गर्नुहोस्। स्वस्थकर खानपान, पर्याप्त आराम र स्वस्थ मनोरञ्जनमा पनि ध्यान दिनुहोस्। स्वस्थ जाउँ, स्वस्थ रहौं र स्वस्थ र समृद्ध फर्कौं।
वैदेशिक रोजगारी कार्यक्रम सुनेपछि तपाईलाई केही भन्न वा सोध्न मन भएमा श्रम कल सेन्टरको 1141 निशुल्क फोन गर्न सक्नुहुन्छ वा मोबाइल नम्बर 9886-4625-08 पनि सम्पर्क गर्न सकिन्छ। यो कार्यक्रम वैदेशिक रोजगारी रेडियो प्रोग्राम युट्युब च्यानल र वैदेशिक रोजगारी एपबाट पनि सुन्न सकिन्छ। सुनेपछि भन्न मन लागेका कुराहरू हामीलाई टिपाउन नबिर्सिनुहोला।
अर्को हप्ता फेरि श्रम रोजगारका आवश्यक सूचना, जानकारी र गतिविधिहरू सुनाउन उपस्थित हुने नै छौं। आजलाई हामी बिदा भयौं। नमस्ते।